हेलो नमस्ते अनि स्वागत छ यहाँहरू सम्पूर्णमा. तपाईँ सुन्दै हुनुहुन्छ www.spainnepal.com मार्फत र www.nepalinepali.com मार्फत हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ. विशेष त हामी आजको यो समयमा तपाईँसँग अलिकति फरक ढंगबाट प्रस्तुत भएका छौँ र आजको यो समयमा फरक ढंगबाट प्रस्तुति गर्ने कोसिस गरिरहेका छौँ. हामी सबैको चाहना एउटै रहन्छ, त्यसमा संविधान बन्न सकोस्, समयमा नै संविधान निर्माण हुन सकोस् भन्ने हामी सबैको चाहना रहेको छ. यद्यपि विदेशमा रहे पनि हामी सबैको मनसायमा, हामी सबैको मानसिकतामा छिटोभन्दा छिटो देशमा संविधान निर्माण हुन सकोस् भन्ने हामीले यो मान्यता राखिरहेका हुन्छौँ. हामी सबैको मनमा यही कुराहरू राखिरहेका हुन्छौँ. तथापि देशमा भइरहेको राजनीतिक अस्थिरता, देशमा भइरहेको दलहरू बीच एउटा ठोस सहमति हुन नसक्दा पनि हामीले सोचे जस्तो, हामीले चाहे जस्तो विदेशको भूमिबाट पनि स्वदेशमा जुन किसिमबाट एउटा संविधान निर्माणको पहल हुनुपर्ने हो त्यो हुन सकिरहेको अवस्था छैन. आज मात्र जुन किसिमको राजनीतिक सभा, राजनीतिक सम्मेलन वा गोलमेल सम्मेलनको नाउँमा आज सर्वदलीय बैठकको रूपमा राजनीतिक सम्मेलन हुने कुरा थियो. भर्खरै प्राप्त समाचार अनुसार एजेण्डामा सहमति नभएको भन्दै संविधान सभामा भाग नलिएको नेकपा माओवादीले राजनीतिक सम्मेलनमा आफ्नो एजेण्डा र मोडेलमा मोडालिटीमा सहमति हुन नसकेको भन्दै बहिष्कार गरेको छ र हालै राजनीतिक सम्मेलन पनि स्थगित भएको समाचार प्राप्त छ. यसै सन्दर्भमा रहेर र संविधान निर्माणको प्रक्रियाको विषयमा र छोटो समय भएको हुनाले हामी सठिक रूपमा कुराकानी गर्छौँ. आज कुराकानीको लागि हुनुहुन्छ नेपाली कंग्रेसका केन्द्रीय सदस्य, सभासद तथा जनसम्पर्क समन्वय हुनुहुन्छ, समन्वय प्रमुख हुनुहुन्छ अर्जुन जोशी. उहाँ नेपाली जनसम्पर्क समिति स्पेनको चौथो महाधिवेशनको कार्यक्रममा प्रमुख अतिथिको रूपमा स्पेनमा आउनु भएको थियो. यसै अवसरमा उहाँसँग हामी कुराकानी गर्ने जमर्क गरिरहेका छौँ. जोशीज्यू, रेडियो स्पेन नेपालको यो लाइभ प्रस्तुतिमा तपाईँलाई स्वागत छ.
हजुर, धन्यवाद.
कस्तो हुनुहुन्छ?
एकदम ठिक छु.
स्पेन बसाई कस्तो रह्यो? विशेष गरी
मेरो छोटो अवधि भएको हुनाले धेरै समय दिन सकिनँ, तर छोटो अवधिका बीचमा पनि धेरै कार्यक्रमहरू भ्याएँ, धेरै साथीहरूसँग अन्तर्क्रिया गर्ने अवसर पाएको छु. तर छोटो समय भयो भने मेरो उपलब्धिमूलक नै भएको छ यो बसाई.
र विशेष गरी तपाईँसँग एकदमै छोटो समय भएको हुनाले हामी सठिक रूपमा कुराकानी गर्छौँ. देशमा संविधान निर्माणको प्रक्रिया छ, मैले भर्खरै तपाईँलाई समाचार पनि सुनाइहालेँ. जुन राजनैतिक सम्मेलन वा गोलमेज सम्मेलनको कुराकानी आइरहेको थियो र वैद्य समूहलाई विशेष गरी समेट्ने, संविधान सभामा भाग नलिएको समूहलाई भन्ने, यो समाचार तपाईँले सुनिसकेपछि तपाईँको टिप्पणी के रहन्छ? विशेष गरी
अब भाग लिनु पर्थ्यो उहाँहरूले, किनकि उहाँहरू सहितकै संविधान बनोस्, संविधान सभामा उहाँहरूको उपस्थित नभए पनि उहाँहरूका एजेन्डा र विचारहरूलाई यथाशक्य संविधान निर्माणमा चाहिँ समेट्न सकियोस् भनेर नै हामीले उहाँहरूलाई चाहिँ आग्रह गरेका हौँ. र हाम्रो सभापति प्रधानमन्त्रीले पनि उहाँलाई व्यक्तिगत रूपमा पनि फोन गरेर उहाँलाई आग्रह गर्नुभएको थियो र आजका लागि चाहिँ त्यो तय भएको थियो. र मैले पनि सुने कि यो आजको बैठक हुन सकेन भनेर. र बैठकमा पूर्व पहिले नै बैठकमा बस्नुभन्दा अगाडि नै के विषयमा सहमति हुन्छ भन्न सकिँदैन. वार्तामा बसिसकेपछि, छलफलमा बसिसकेपछि आफ्ना एजेन्डाहरू प्रस्तुत गर्ने हो र छलफलमा आइसकेपछि सहमतिको प्रयत्न गर्ने हो. त्यसैले नेपालीहरूको चाहना समयमा संविधान बनोस्, संविधान सभाबाट बनोस् भन्ने हो.
तपाईँले बुझे अनुसार नेकपा माओवादीले कस्तो किसिमको सहमति र कस्तो किसिमको मोडालिटी खोजेको थियो?
होइन, उहाँहरूले त मोडालिटी प्रस्तुत नै गर्नुभएको छैन. उहाँहरूले त आफ्नै खालको चाहिँ मोडालिटीका लागि सर्वप्रथम त उहाँहरूको चाहना संविधान सभा नै होइन, यो संविधान सभाबाट निर्माण हुन सक्दैन, संविधान निर्माण हुन सक्दैन भन्ने उहाँहरूको चाहिँ दृष्टिकोण रहेर संविधान सभालाई नै उहाँहरूले चाहिँ नजरअन्दाज गरेर बाहिरबाट सहमति गर्ने र बाहिरबाट समाधान खोज्ने, उहाँहरूका एजेन्डालाई बाहिरमै सहमति गर्ने जुन प्रयत्न हो त्यो चाहिँ सम्भव छैन. उहाँहरूको विचारलाई समेट्न सकिन्छ, उहाँहरूको एजेन्डालाई यथाशक्य चाहिँ सम्बोधन गर्न सकिन्छ, तर संविधान सभाभन्दा बाहिर गएर संविधान निर्माण हुन सक्दैन, त्यो उहाँहरूले बुझ्न जरुरी छ.
जस्तो हिजो पनि अथवा बिहान पनि चार दल बीच एउटा सहमतिको प्रयास गरिएको थियो, त्यसपछि सिपी गजुरेलको पनि भनाइ आएको छ, हामी यसलाई पनि निरन्तरता दिन्छौँ, तर हाम्रो मोडालिटी र हाम्रो जुन किसिमको एउटा उठाउन खोजेको कोसिस छ त्यसलाई सुन्दै सुनेनन् भन्ने विचार
होइन होइन त्यसरी होइन। तपाईँले चाहिँ जब वार्ताको टेबलमा भइसकेपछि, किनकि फरक फरक विचारबाट एउटा त संविधान सभाभित्र रहेकै दलहरूको बिचमा पनि संविधानका अन्तर्वस्तुका विषयमा चाहिँ मतभेदहरू छन्, त्यसमा पनि उहाँहरू त संविधान सभाभन्दा बाहिर रहेको पार्टी हो, त्यसैले संविधान सभाभित्र रहेका दलहरूको बीचको चाहिँ असहमतिलाई सहमतिमा जुटाउने, संविधान सभाभन्दा बाहिर रहेका दलहरू वा विचारलाई पनि संविधान सभा मार्फत संविधान मार्फत सम्बोधन गर्ने भनेर वार्तामा बस्न संविधान सभामा रहेका पार्टीहरू तयार भइसकेपछि उहाँहरू पनि त्यस अनुरूप
प्रश्न
विचारहरूलाई उहाँहरूले वार्तामा छलफलमा यथाशक्य कन्भिन्स गरेर उहाँहरूको विचारलाई स्वीकार्य हुनु पर्यो। उहाँहरूका विचार वार्ताको टेबलमा आइसकेपछि संविधान सभाभित्र रहेका नेपाली काङ्ग्रेस लगायतका दलहरूले पनि उहाँहरूले विचार गर्ने कुराहरू आउँछ नि, त्यसैले वार्ताको टेबलमै नबस्ने कुराहरू प्रयत्न चाहिँ।
भनेपछि तपाईँ यो भन्न खोज्दै हुनुहुन्छ कि नेकपा माओवादीले संविधान सभामा भाग नलिएर पहिलो गल्ती गरेको थियो र आजको यो गोलमेज सम्मेलनमा पनि सहभागी नभएर दोस्रो गल्ती गर्यो भन्ने तपाईँको इच्छा हो?
त्यसरी भन्दा पनि संविधान सभाबाट संविधान नबनोस् भन्ने चाहना हो कि संविधान सभाका प्रक्रियाहरूलाई चाहिँ आलताल गरेर यस्तै कुराहरू गरेर संविधान सभालाई नै ओझेलमा पार्ने प्रयत्न गरिएको हो कि भन्ने एउटा शंका चाहिँ उब्जेको छ।
तर उनीहरूले भन्नुपर्दा यो त गोलमेज सम्मेलन भयो सहभागी गराइदिउँ भनेर देखाउनको लागि मात्र गरियो भन्ने उनीहरूको आशय छ नि,
त्यो कसरी बुझ्न सक्नुहुन्छ? त्यसो कसरी बुझ्न सक्नुहुन्छ? हामी उहाँहरूसँग वार्तामा बसिसकेपछि भोलि चाहिँ जग दुनियाँले बुझ्छ उहाँहरूका एजेन्डाहरू के थिए, काङ्ग्रेसले वा लगायतका पार्टीहरूले संविधान सभामा रहेका दलहरूले प्रस्तुत गरेका एजेन्डाहरू के थिए, कुन कुरामा सहमति हुन सकेन, जनताले नै थाहा पाउनु पर्यो सुरुमै, किनभने जनताले आम नेपालीहरूको सहभागिताका सहित एउटा संविधान सभा त निर्माण भएको छ, जनताको प्रतिनिधि संस्थाको त निर्माण भइसकेको छ, त्यसैले आम जनताले पनि थाहा पाउनु पर्यो कि काङ्ग्रेस लगायतका दलहरूले के कुरामा चाहिँ उहाँहरूको कुराहरूलाई सम्बोधन गर्ने प्रयत्न गरेन, उहाँहरूले के कुराहरू राख्नु भएको थियो, ती सब कुराहरू वार्ताको टेबलमा बसेपछि नै चिन्नु पर्ने हुने थाहा हुने विषय हो। जनताले नै थाहा हुने गरी म त भन्छु उहाँहरू वार्ताको टेबलमा बस्नुपर्छ, जनताका एजेन्डा हुन्, जनताका पक्षमा चाहिँ उहाँहरूका एजेन्डाहरू उठाइएका हुन्, उहाँहरूका विचार र दृष्टिकोण जनताका पक्षमा हुनु पनि जनताले थाहा पाउने गरी उहाँहरूले वार्ताको टेबलमा राख्नु पर्यो, त्यसपछि काङ्ग्रेस लगायतका दलले सम्बोधन गर्छन् कि गर्दैन, त्यसमा त्यस पार्टी विचार गर्छन् कि गर्दैन जनताले नै थाहा पाउनु पर्यो।
अब यसपछि के होला त, अब जस्तो प्रधानमन्त्रीज्यू पनि अब जुन महासभामा भाग लिनलाई सम्बोधन गर्न जाँदै हुनुहुन्छ अमेरिका, अब फेरि व्यस्त सेड्युल पनि रहेको छ, अर्कोतर्फ यो गोलमेज सम्मेलनको नाउँमा फेरि संविधान सभाको कार्यतालिका परिवर्तन गर्नुपर्ने अवस्था पनि हुन सक्ला, यो विषयमा पनि मतभेदका कुराहरू छन्। यसरी माघ आठभित्र तपाईँ एउटा संविधान सभाको सभासदको तर्फबाट अनेस्टली भन्नुपर्दा धेरै मान्छेहरूले त नेताहरूले बोलेका अथवा सभासदहरूले भनेका कुराहरू छ्याट्टै पताउनै गाह्रो भइसक्यो, तपाईँलाई के लाग्छ संविधान सभाले माघ आठभित्र संविधान दिनको लागि अब यो बाँकी रहेको समय यो असाधारणको बीचमा पनि पर्याप्त छ कि छैन?
र यो मैले भनेका कुराहरू कसैले पत्याउनुहुन्छ वा हुँदैन त्यो आफ्नो ठाउँको कुराहरू हो, र मेरो कुनै आग्रह पनि होइन पत्याउनै पर्छ भन्ने मलाई लागेका कुराहरू भन्ने हो तपाईँले सोधिसकेपछि। त्यसैले तपाईँले भनिरहनु भएको छ आठ गतेसम्मका लागि हाम्रो चाहिँ एउटा चाहिँ संविधान निर्माण भइसकेको छ, हाम्रो चाहिँ बटम लाइन छ आठ गतेभित्र, आठ गतेभित्र संविधान दिनुपर्छ भन्ने आम जनताको चाहना छ। अघि तपाईँले सुरुमा आफ्नो प्रस्तुत गर्ने बेला देश बाहिर रहेका आम नेपालीहरूले पनि चासोका साथ चिन्ताका साथ हेरिरहेको अवस्थामा माघ आठ गते भित्र संविधान दिनका लागि हामीले चाहिँ एजेन्डामा चाहिँ सहमति भएन, तिथि मितिमा सहमति भएन भन्दै कार्यतालिका सार्दै जाने हो कि छलफल पनि गर्दै जाउँ, संविधान सभाभित्र पनि छलफल गरौँ, संविधान सभाभन्दा पनि बाहिर पनि छलफल गरौँ, संविधान सभाभन्दा बाहिर पनि केही सहमति हुन्छ भने त्यसलाई संविधान सभाको प्रक्रियाभित्र चाहिँ छिराएर संविधान सभाको प्रक्रियाले त्यसलाई चाहिँ सम्बोधन गर्दै संविधानमा त्यसलाई चाहिँ समाप्त गर्दै जाउँ, त्यसरी पो संविधान बन्न सक्छ। माघ आठ गते संविधान आउनुपर्छ आउँछ कि आउँदैन भनेर तपाईँले प्रश्न चाहिँ गर्ने, सबैले प्रश्न चाहिँ गर्ने, तर माघ आठ गतेभित्र संविधान ल्याउनका लागि जो कार्यतालिका छ त्यो त्यसका लागि परिवर्तन गर्ने, माघ संविधान सभाको प्रक्रियालाई चाहिँ असर पर्ने गरी बाहिर बाहिर चाहिँ सहमति खोज्ने प्रयत्न पनि हुने हो, यसले कारणले गर्दाखेरि शङ्का चाहिँ हामीले पनि गरेका छौँ, तर अब पर्खन हुँदैन, हामीले पहिलो मस्यौदा आउने बेलासम्म पनि सहमतिका कुराहरू गरिरहनु पर्छ। सबैका विचारहरूलाई संविधान भने कुनै राजनीतिक पार्टीको मात्रै दस्तावेज हुन सक्दैन, सबैको विचारलाई चाहिँ अटाउने ठाउँ हो, सबैको साझा चाहिँ दस्तावेज बन्नुपर्छ, त्यसैले पहिलो मस्यौदा आउने बेलासम्म पनि हामीले सहमति हुनसक्छ, सबैका विचारहरूलाई कहाँ कसरी सम्बोधन गर्न सकिन्छ प्रयत्न गरिरहनु पर्छ, तर सहमति गर्ने हुन्छ कि हुन्छ कि हुन्छ कि भन्दा भन्दै अघिल्लो पटकको हामीले पाठ सिकेका छौँ, त्यो सहमतिको प्रयत्न गर्दा गर्दा चार वर्षको संविधान सभा केही नगरिकन भङ्ग भएको थियो, त्यसैले अहिले हामी के कुरामा सक्छौँ भने हाम्रो कार्यतालिकालाई पनि खासै असर नपर्ने गरी दुई चार दिन पाँच सात दिन आठ दस दिन जसो पहिलो मस्यौदा आउने बेलासम्मका चाहिँ तालिकालाई हामी केही चाहिँ छलफलका प्रक्रियालाई छोट्याएर हामी चाहिँ संशोधन गर्न सकिन्छ त्यसका लागि तर पहिलो मस्यौदा आउने दिनलाई पनि असर गर्ने गरी वा माघ आठ गते संविधान आउने दिनलाई चाहिँ असर गर्ने गरी कार्यतालिका नै परिवर्तन गर्न हुँदैन
हुन्छ हामी यो विषयलाई पनि यहाँ छोटाउँछौँ किनकि दुई तिनवटा विषय उठान गर्ने हाम्रो कोसिस छ अर्को च्याप्टरतर्फ जाउँ नेपाली कङ्ग्रेस प्रजातान्त्रिक पार्टी लोकतान्त्रिक पार्टी ठान्दै आएको नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशनको तयारी गर्न नसकेको भन्दै आफ्नो कार्यकाल सकिने लाग्दा त्यसलाई फेरि एक वर्ष लम्बाएर निर्णय गरेको छ यो सोमबार बसेको बैठकले हो र बल्ल तल्ल सात महिनापछि बसेको केन्द्रीय समितिको बैठकले संविधान निर्माणको विशेष परिस्थितिमा रहेको भन्दै पार्टी विधानमा व्यवस्था भए अनुसार कार्य समितिको समयावधि थपेको समाचार पनि आएको छ र यसमा चाहिँ केही नेताहरूले भनौँ न यसलाई असहमति पनि जनाएका छन् र अर्को कुरो भातृ संगठनको तपाईँको चाहिँ जुन किसिमको चुनाव गर्नुपर्ने हो त्यसलाई पनि बेला बेलामा उसले असाधारण परिस्थिति भन्दै सारिरहेको अवस्था छ अब तपाईँहरू सँगै रहेको नेकपा एमाले गठबन्धन सरकारमा रहेको त्यसलाई महाधिवेशन गराउनको लागि साधारण परिस्थिति बन्यो भनौँ उसले गराएर छर्यो तपाईँहरूलाई महाधिवेशन गर्न असाधारण परिस्थिति भएकै हो
उसले पनि सारेको हो सबै पार्टीले चाहिँ सारेकै छन् त्यसैले चाहिँ
भनेपछि
त्यसले हामीले उसले उसलाई अरू पार्टीले नसारेको हामीले मात्रै सारेको भन्ने पनि होइन एउटा कुरा अरू पार्टीले सारेका कारणले चाहिँ हामीले सार्नुपर्छ भन्ने पनि होइन
तपाईँको जुन
विधानले जो व्यवस्था गरेको छ अहिले तपाईँले भनेकै जस्तो संविधान सभाका केही कामहरू पनि गर्नुपर्ने चाहिँ अवस्था छ हाम्रो चाहिँ आन्तरिक तयारी पनि नपुगेकै हो त्यसका कारणले चाहिँ संविधान निर्माणका लागि असर नपरोस् हाम्रो चाहिँ अधिवेशनभन्दा अगाडि संविधान चाहिँ निर्माण होस् भन्ने हाम्रो चाहनाले गर्दाखेरि स्वाभाविक छ महाधिवेशन हुनासाथ हामी दुई तीन महिना त पूर्ण रूपमा सम्पूर्ण पार्टी पङ्क्ति नै त्यसमा लाग्नुपर्ने हुन्छ हामी संविधान सभाका सदस्यहरू पनि लाग्नुपर्ने हुन्छ त्यसले संविधान निर्माणमा हामी ध्यान दिन सक्दैनौँ नेताहरू ध्यान दिन सक्नुहुन्न भनेर हामी सारेका हौँ त्यसले कुनै नौलो कुराहरू होइन विगत पनि सारे
जस्तो प्रजातान्त्रिक पार्टी भनिसकेपछि एउटा बैठकको लागि लगभग तपाईँहरू सात महिनापछि यो बैठक बसेर यो निर्णय गर्नुभयो जस्तो वर्षै पछि तपाईँको महासमिति बैठक बोलाउने पनि कुरा छ तर एउटा प्रजातन्त्र पार्टीले आफ्नै पार्टीभित्र प्रजातान्त्रिक नभएको जस्तो महसुस गर्नुहुन्छ कि गर्नुहुन्न यो अलिकति ढिलाइ
चाहिँ गलत हो पार्टीका सबै बैठकहरू नियमित हुनुपर्छ पार्टीका चाहिँ सबै निकायका सबै संस्थाहरूको भातृ संस्था शुभेच्छा संस्था सबैहरूको चाहिँ अधिवेशन आवधिक र निर्धारित समयमा हुनुपर्छ
असाधारण परिस्थितिको विषयमा प्रकाश शर्माले के बोल्नु भएको छ भने हिजो बिबिसीको अन्तर्वार्तामा मैले थाहा पाएको थिएँ र सुनेको थिएँ असाधारण स्थिति केही थिएन एमाले अधिवेशन गर्यो हामीले पनि गर्थ्यौँ तर बैठक नबस्दा कुनै निर्कुल निकाल्न सकिएन भनेर त उहाँले टिप्पणी गरिसक्नु भएको छ प्रकाश मनज्यूले
अनि उहाँले के टिप्पणी गर्नुभयो अब त्यस विषयमा मलाई नसोध्नुहोस् होइन अब त्यो उहाँलाई नै सोध्ने विषय हो तर के भने बैठक नियमित हुन सकेको छैन त्यो बेठिक हो बैठक नियमित हुनुपर्छ अधिवेशनहरू समयमा हुनुपर्छ यति कुरा भन्छु
नेभिसङको जुन
रोकिनु हुँदैन थियो
रोकिनु हुँदैन थियो
कुनै पनि अधिवेशनहरू कुनै पनि बहानामा रोकिनु हुँदैन थियो रोकिनु हुँदैन समयमा हुनुपर्छ
भनेपछि कङ्ग्रेस अलिक प्रजातान्त्रिक हुन नसकेको पछिल्लो
अब यो तपाईँको व्याख्या हो
तपाईँलाई के लाग्छ
मैले भने नि हामीले समयमा अधिवेशनहरू गर्न सकिरहेका छैनौँ समयमा बैठकहरू गर्न सकिरहेका छैनौँ त्यो बेठिक हो त्यसले लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्नका लागि लोकतान्त्रिक चाहिँ विधिलाई चाहिँ विधि संस्थागत गर्नका लागि त्यसले चाहिँ केही असर चाहिँ गर्छ
तपाईँ www.spinnepal.com हामीलाई प्रत्यक्ष रूपमा संसारभर सुनिरहनु भएको छ निकै छोटो समय छ धेरै कुरा चाहिँ गर्न मन थियो अर्जुन जोशीजी जो पश्चिमाञ्चल भेगलाई पनि समेट्नुहुन्छ पश्चिमाञ्चलकै कुरा आउँदाखेरि अहिले ठूलो चहलपहल छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको यसै सन्दर्भमा लिएर एमाले दुईटा मन्त्रीलाई फिर्ता बोलायो भन्ने केही समाचारहरूमा आएको छ तर यसलाई पुष्टि भने गरिएको छैन स्रोतहरू खुलाइएको छैन म तपाईँलाई जानकारी दिउँ पर्यटन मन्त्री भीमाचार्य र उद्योग मन्त्री कर्णबहादुर थापालाई फिर्ता बोलाउँदै दीपक चन्द्र अमात्य र उद्योगमा महेश बस्नेतलाई एमालेले पठाएको छ र कङ्ग्रेसको गठबन्धन सरकारसँगै रहेको छ केहीले चाहिँ यसरी बीचमै मन्त्रीलाई अकस्मात ल्याउँदाखेरि एमालेमै पनि केही चर्चा नभएको र सहमति नभएको अथवा केही थाहा नभएको भन्ने कुरा पनि आएको छ हुन त यो तपाईँको दलभन्दा बाहिरको कुरा तर गठबन्धनमा त तपाईँको दल रहेको हुनाले र पश्चिमाञ्चलमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएका केही प्रसङ्गहरू भएको र तपाईँ पर्वतलाई नेतृत्व गर्नुभएको र त्यहाँबाट निर्वाचित हुनुभएको हुनाले मैले यो प्रसङ्ग ल्याउँदैछु। जस्तो 18 अर्ब रुपियाँमा ठेक्का गरिएको थियो पोस्टबहादुर बोगटी पर्यटन मन्त्री हुँदा स्वर्गीय उहाँ हुँदाखेरि यो कुरा गरिएको थियो र अहिले आएर 22 अर्ब यसलाई मैले सच्चाएँ 22 अर्बमा गरिएको छ, त्यहाँ आर्थिक घोटाला भएको छ, चलखेल भएको छ भनेर सभासद रविन्द्र अधिकारीको नाम पनि मिडियामा केही सुन्नमा आएको छ। हुन त तपाईँ विदेशमा हुनुहुन्छ, यो बारेमा तपाईँलाई के जानकारी छ सठिक रूपमा?
अब यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा विगतमा पनि चाहिँ केही राजनीतिक नेताहरू सभासदहरू पनि यही चाहिँ कमिसन काण्डमा मुछिएको कुराहरू चर्चामा आएको थियो र अहिले पनि फेरि पनि यो कुराहरू सुन्नमा आएका छन्। त्यसैले यो खेल वास्तवमा चाहिँ सरकारले गम्भीरतापूर्वक लिनुपर्छ किनकि यो कुराहरू उठिसक्यो। अब यस्तै खेलका कारणले लामो समयदेखि प्रतिक्षारत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण हुन सकेको अवस्था छैन। त्यसैले केही मुठीभर मानिसहरूको चाहिँ स्वार्थका कारणले कमिसन मोहका कारणले जो विमानस्थल निर्माणमा चाहिँ ढिलाइ भएको हो भने यो चाहिँ छानबिनले भन्ने विषय हो। मैले अफवाइन अहिले
तपाईँ व्यक्तिगत रूपमा पश्चिमाञ्चल भेगलाई समेट्नु भएको सभासद हो, अन्तर्राष्ट्रिय विमानस्थलसँग तपाईँको पनि एउटा योगदानको ठुलो खाँचो छ। यति कुराहरू बाहिर आइसकेपछि अब व्यक्तिगत रूपमा वा संसदमा वा भनौँ संविधान सभा बैठकमा या जहाँ भए पनि तपाईँले आफ्नो व्यक्तिगत तौरबाट पश्चिमाञ्चलमा अन्तर्राष्ट्रिय विमानस्थल पोखराहरू बनाउनको लागि कस्तो किसिमको पहल गर्न सक्छ?
यो मेरो पनि चासोको विषय हो र मेरो जिल्लाको पनि चासोको विषय हो किनकि स्वाभाविक छ पोखराको चाहिँ अन्तर्राष्ट्रिय विमानस्थलले केवल पोखरा वरिपरिलाई मात्रै होइन धौलागिरी अञ्चलका चाहिँ जिल्लाहरूलाई पनि त्यसले चाहिँ धेरै कुराहरूको चाहिँ असर गर्छ, फाइदा पुर्याउँछ, त्यसको प्रभाव त्यो अञ्चलमा पनि पर्ने भएकोले त्यसैले हामीले पनि बेला बेलामा पश्चिमाञ्चलकै सभासदहरू गएर लबिङ पनि गरेका छौँ, पर्यटन मन्त्रालयमा गएर विमानस्थलको विषयमा हामीले चासो पनि राखेका छौँ र स्वाभाविक हाम्रो चासो पनि छ, त्यसले हामीलाई असर पनि गर्छ र एउटा सभासदको हैसियतले त्यहाँ भएका कुनै खालका अनियमितता भएका छन् भने त्यसका विषयमा खबरदारी गर्ने, त्यसलाई रोक्ने र समयमा समयमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मेरो प्रयत्न स्वाभाविक रूपमा यसको चाहिँ स्टेक होल्डर पनि हुँ म, त्यसको चाहिँ यसबाट प्रभावित जिल्लाको मान्छे
काममा सम्बन्धित मन्त्री र सभासद वा सम्बन्धित व्यक्तित्व यसरी आर्थिक घोटालाकै रूपमा बाहिर समाचारमा आइरहँदा अझ राजनीतिक नेताहरू सभासदहरू मन्त्रीहरूप्रति जति विश्वास गर्नुपर्ने हो नि, नेपालीले जति आस्था राख्ने हो नि, यी कारणले पनि घट्दै गएको जस्तो लाग्छ कि लाग्छ?
हो, एकदम हो। तपाईँले भनेको कुराहरू एकको प्रथमत राजनीतिप्रति राजनीतिक नेतृत्वप्रतिको चाहिँ जनताको आस्था घट्दै जानु, नकारात्मक सोच बढ्दै जानुको पछाडि हामी नै जिम्मेवार छौँ, हामीले त्यो स्थितिलाई पैदा गरेका छौँ। र अर्को तपाईँलाई म के पनि भन्छु भने केही एउटा सुनियोजित रूपमा राजनीतिक पद्धतिप्रति राजनीतिक नेतृत्वप्रति एउटा वितृष्णा पैदा गर्ने एउटा सुनियोजित खेल पनि भएको छ।
तपाईँलाई के लाग्छ तपाईँ सभासद र
दुबै हो
त्यहाँ घोटाला भएको छ आर्थिक चलखेल भएको छ?
अहिले नै म कसरी भन्न सक्छु तर तपाईँले तपाईँकै आँकडाले के भन्छ भने तपाईँकै आँकडाले केही त रहेछ, त्यो चाहिँ सम्बन्धित निकाय छ, त्यो निकायले चाहिँ छानबिन गर्नुपर्छ,
सूक्ष्म छानबिन हुनुपर्छ भन्ने
एकदम एकदम कसैको मुख हेरेर दल पनि हेर्ने होइन, नेता पनि हेर्ने होइन, त्यहाँ चाहिँ लाखौँ चाहिँ मानिसहरूको भाग्यसँग जोडिएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल भनेको हामी चाहिँ करिब 8-9 वटा जिल्लालाई चाहिँ समेट्ने चाहिँ त्यसलाई चाहिँ असर गर्ने भएको हुनाले लाखौँ चाहिँ जनताको भाग्यसँग जोडिएको विषय हुनाले यसलाई चाहिँ बडो चाहिँ गम्भीरतापूर्वक छान्नुपर्छ।
र अन्त्यमा अब हामी निकै अन्त्यमा छौँ, तपाईँ जनसम्पर्क समिति नेपाली जनसम्पर्क समिति स्पेनको महाधिवेशनको यो 4th महाधिवेशनमा उद्घाटन पनि गर्नुभयो, प्रमुख अतिथिको रूपमा आफ्नो विचार पनि राख्नुभयो, समाचार माध्यममा पनि आइहाल्यो। यो विषयलाई हामीले जोडेनौँ भने फेरि स्पेनमा सुन्ने जति पनि हुनुहुन्छ उहाँहरूलाई तपाईँको व्यस्त समयको बावजुद पनि 2 मिनटमा कस्तो रह्यो अधिवेशन? यहाँ समाचारमा सुन्न आए अनुसार हुन त यो सर्वसहमतको समिति बनेको छ, कार्य समिति, बधाई छ। केही असन्तुष्टिका कुराहरू पनि आए, उपाध्यक्षमा रहेका केही चयन भएकाहरूले पनि यो उचित नेतृत्व दिएन अथवा उचित सम्मान दिएन भनेर नबस्ने एउटा घोषणा गर्नुभएको छ। यसले लगभग तपाईँको समग्र रूपमा यो अधिवेशनप्रति टिप्पणी के छ?
अधिवेशनका प्रति साँच्चै भन्ने हो भने स्पेनले एउटा उदाहरणीय काम गरेको छ। लामो प्रयत्नका बावजुद सबै कार्य साथीहरूसँगको चाहिँ लामो छलफल र अन्तर्क्रिया गरेर एउटा सर्वसम्मत निर्णयहरू बाहिर आएको छ। मैले त्यहाँ उहाँको निर्णयको पुस्तिकाहरू पनि हेरेँ, उहाँहरूले गरेका माइन्डिङ पनि हेरेँ, उहाँहरूले गरेका चाहिँ यो आवेदन कक्षा केमा दरखास्त हालेको थियो, कहाँ सहमति थियो, कहाँ विमति थियो, त्यो पनि हेरेँ। त्यसैले त्यो चाहिँ प्रयत्न अत्यन्त राम्रो सहमति खात भएको छ। जहाँसम्म चाहिँ कहीँ असन्तुष्टिका कुराहरू हुन् धेरै योग्य मान्छेहरू हुनुहुन्छ स्पेनमा, असल मान्छेहरू हुनुहुन्छ, योग्य क्षमतावान साथीहरू हुनुहुन्छ। त्यसैले स्वाभाविक छ धेरै क्षमतावान मान्छेहरूले ठुलै पदहरूमा ताप्नु स्वाभाविक पनि हो. त्यसैले सबैले चाहेको पद सबैले नपाएको पनि हुनसक्छ, नपाउनु नि सकिन्छ धेरै अयोग्य मान्छेहरू भइसकेपछि. त्यसैले केही सानातुना असन्तुष्टिहरू होला, तर चाहिँ प्रज्ञागत रूपमा, नीतिगत रूपमा, विधिसम्मत रूपमा चाहिँ यो चाहिँ सर्वसम्मत देखिएको छ र मलाई विश्वास छ. किनभने काङ्ग्रेसको मायाले विदेशमा बसेर पनि जहिले केही पनि पाउनुहुन्न, यही गुमाउनुहुन्छ बरु काङ्ग्रेस सङ्गठन गरे बापत, लोकतन्त्रको पक्षमा काम गरे बापत. तर यसरी त्याग गरेका साथीहरूले साना झिना मसिना कुराहरूलाई लिएर बस्नुहुने छैन भोलिका दिनहरूमा. जसरी चाहिँ अस्तिको निर्णय सर्वसम्मतमा आएको छ, केही साथीहरूको साना असन्तुष्टि छ भने पनि भोलिका दिनहरूमा यो कार्यक्षमले सबैलाई समेटेर र मिलाएर चाहिँ जान्छ र विभागले पनि त्यसलाई चाहिँ समन्वय गर्छ.
अब जनसम्पर्क समितिको स्पेनको बारेमा त भन्नुभयो, तपाईँ जनसम्पर्क समन्वय प्रमुख पनि हुनुहुन्छ, सम्भवतः हामीलाई अन्य युरोपियन मुलुक र विभिन्न ठाउँहरू नि सुन्नु भएको छ, जनसम्पर्कप्रति आस्था वानले पनि सुनिरहनु भएको छ. कस्तो छ अहिले जनसम्पर्क समितिको विदेशमा अवस्था, कस्तो छ, अधिवेशन हुन सकिरहेका छन् कि?
एकदमै ठुलो लहर छ, एकदमै ठुलो छ. डेढ वर्ष अगाडि जम्मा 13-14 मुलुकमा जनसम्पर्क समितिहरू थिए, आज तपाईँको 31-32 मुलुकमा पुगिसके, अझ चाहिँ गठन गरिन्छ.
तपाईँले कार्यभार सम्हालेपछि?
मैले सम्हालेपछि किनभने विभाग नहुँदाखेरि मान्छेहरूले कसले हेर्ने यो जनसम्पर्क समितिको काम, त्यो चासो थिएन. विभाग भइसकेपछि विभागले डाइरेक्ट कोअर्डिनेसन गर्ने, विभागका मान्छेहरू डाइरेक्ट चाहिँ के अरे यो जनसमर्थनको अधिवेशनमा पुग्ने, उनका समस्याहरूलाई सुन्ने र सम्बोधन गर्न थालिसकेपछि एउटा चासो बढेको छ संसारभरि. त्यसले अहिले करिब करिब हामी 31-32 मुलुकमा चाहिँ हाम्रो चाहिँ संगठन विस्तार भइसकेको अवस्था छ र अझ चाहिँ बढ्ने क्रमहरू छ. र अहिले हिजोका दिनहरूमा कम चासो थियो भने अहिले जनसम्पर्क समितिहरूको चासो पनि त्यत्तिकै बढिरहेको छ. र सँगसँगै जनसम्पर्क समितिहरूबाट 583 सदस्य भइसकेपछि नेपालको सर्वोच्च चाहिँ संस्था महाधिवेशन महासमितिमा चाहिँ भाग लिन पाउने पनि व्यवस्थाका कारणले गर्दाखेरि अझ बढी छ. त्यसले विवादहरू पनि केही साना मसिना बेला विभाग नहुँदाखेरि आफ्नो ढङ्गले हरेक नेताले आफ्नो ढङ्गले निर्णय गर्दाखेरि विवाद हुन्थ्यो. अहिले सबै चिजहरू सिङ्गल वान डोर सिस्टमबाट चाहिँ विभाग मार्फत हुन्छ, सबै समस्याहरू त्यहीँबाट समाधान हुन्छन्, सबै समस्याहरूको सुनवाई त्यहीँबाट हुन्छ. कार्य समितिबाट जानुपर्ने कार्य समितिमा जान्छ, सभापति महामन्त्रीहरूलाई रिपोर्टिङ गर्ने कुराहरू त्यसरी जान्छ. त्यसरी अहिले विवादहरू जस्तो अमेरिकामा कत्रो ठुलो विवाद थियो, अहिले चाहिँ सबै च्याप्टरको अध्ययन सकिएर अब त्यहाँ अध्ययन गर्ने क्रममा छ. बेल्जियममा चाहिँ अहिले केही सानातिना कुराहरू सुनिएको थियो, त्यहाँ पनि अधिवेशन सम्पन्न भएको छ. त्यो अब धेरै ठाउँहरूमा चाहिँ अलिक करिब ठाउँमा धेरै ठाउँमा टुङ्गिसकेको अवस्था छ.
हुन्छ, हामी सरस्वती तीनवटा विषयमा कुराकानी गऱ्यौँ, समय अभावले गर्दा अझ बढी हामी छलफल गर्न सकेनौँ. र हाम्रो यो रेडियो स्पेन नेपालको लाइभ प्रस्तुतिमा आइदिनु भयो जोशीजी, यहाँलाई धेरै धेरै धन्यवाद छ.
धन्यवाद म तपाईँलाई र तपाईँको चाहिँ यो रेडियो स्पेनलाई र म तपाईँहरूका प्रति तपाईँहरूको जो जस्तै यो रेडियो लाइभ सुनिरहनु भएको छ, प्रवासमा रहनु भने सम्पूर्ण नेपाली चाहिँ प्रवासी नेपाली दिदीबहिनी दाजुभाइहरूलाई म हार्दिक अभिनन्दन गर्न चाहन्छु. तपाईँका प्रति साँच्चै म सम्मान व्यक्त गर्न चाहन्छु. विदेशमा रहेर पनि नेपालका संविधानका प्रति तपाईँ चिन्ता व्यक्त गर्नुहुन्छ, विदेशमा रहेर पनि नेपालको समृद्धिका प्रति तपाईँको चासो हुन्छ, विदेशमा रहेर पनि नेपालमा अशान्ति हुँदा हिंसा बढ्दा तपाईँको मन रुन्छ. त्यसैले विदेशमा बसेर पनि नेपालमालाई जुन मायाले हेरिरहनु भएको छ, जुन राष्ट्रप्रतिको एउटा प्रेम, सच्चा प्रेम देखाउनु भएको छ, त्यसका प्रति जनसम्पर्क समितिको विभागको प्रमुखको तर्फबाट र नेपाली काङ्ग्रेसको तर्फबाट बीच सम्पूर्ण प्रवासमा रहनु हुने सम्पूर्ण नेपाली दिदीबहिनी दाजुहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु यो भावनाप्रति.
हस्, नमस्ते. यहाँ हुनुहुन्थ्यो अर्जुन जोशी, हामीसँग कुराकानी गर्दै. नेपाली जनसम्पर्क समन्वय समितिका प्रमुख हुनुहुन्थ्यो, नेपाली कंग्रेसका केन्द्रीय सदस्य र सभासद. आज हामी छोटो समयमा उहाँको व्यस्त समयका बावजुद पनि कुराकानी गर्यौं, कुराकानी सुनेर साथ दिनुभयो. तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ. सुन्दै गर्नुहोस् रेडियो स्पेन नेपाल. वसन्तलाई आज्ञा दिनुहोस्. तपाईँको बाँकी पल शुभ रहोस्. नमस्ते.